يا أيها الذين آمنوا أطيعوا الله ورسوله ولا تولوا عنه وأنتم تسمعون. ایمان والو اللہ کا اور اس کے رسول کا کہنا مانو اور اس کا کہنا ماننے سے روگردانی مت کرو سنتے جانتے ہوئے، اور ان لوگوں کی طرح مت ہو جانا جو دعویٰ تو یہ کرتے ہیں کہ ہم نے سن لیا حالانکہ وہ سنتے سناتے کچھ بھی نہیں. بے شک بدترین مخلوق اللہ کے نزدیک وہ لوگ ہیں جو بہرے ہیں گونگے ہیں جبکہ وہ ذرا بھی نہیں سمجھتے، اور اگر اللہ تعالیٰ ان میں کوئی خوبی دیکھتا تو ان کو سننے کی توفیق دے دیتا، اور اگر ان کو اب سنا دے تو ضرور روگردانی کریں گے بے رخی کرتے ہوئے. یہ تھی آیت نمبر 20 سے 23، 20 سے 23. اس کا عنوان ہے ایمان کا بیج سننے سے بڑھتا ہے. اللہ تعالیٰ نے ہم سب کو آنکھیں دیں، کان دیے، اور یہ نعمتیں کیوں دی کہ ہم حق کو پہچانے. کسی انسان کے حق کی طرف آنے کا پہلا مرحلہ کیا ہے کہ وہ اللہ کی بات کو کس سوچ سے سنتا ہے. بعض لوگ تو سنتے ہی نہیں، ان کو تو یہ خیال ہے کہ سن لیا تو عمل کرنا پڑے گا. ایسے لوگوں کو تو اللہ تعالیٰ نے ان لوگوں کی کیٹیگری میں شامل کر ہی دیا کہ جو دعالین میں سے ہیں، جنہوں نے جانتے بوجھتے اپنے لیے بھٹکنے کے راستے کو پسند کیا. دنیا میں کوئی ایسا کام نہیں کرتا کہ صرف اس لیے کھانا پکانا نہ سیکھے کہ اس کو کھانا پکانا پڑے گا، کوئی اس لیے بچے کو اسکول نہ بھیجے کہ پھر اس کو امتحان دینا پڑے گا. دنیا کے تو 3-4 سال ہو جائیں بچے کی پیدائش کو تو فکر پڑ جاتی ہے کہ دنیا سکھانی ہے ورنہ یہ ان پڑھ رہ جائے گا، لیکن بعض دفعہ 10-10، 12-15 سال کے ہونے پہ بھی بچوں کو صرف قرآن بھی نہیں پڑھنا آتا، اور وہ مائیں کیا عذر پیش کرتی ہیں کہ کیا کریں، جہاں ہم تھے وہاں کوئی مسجد نہیں تھی، وہاں کوئی قرآن پڑھانے والا نہیں تھا، لیکن ماں تو موجود تھی. لیکن اصل بات یہ ہے کہ جو ماں کی پرائیورٹی ہوگی وہ بچے کی بھی ہوگی، لہٰذا ایسے لوگ پھر دنیا کے اعتبار سے تو کئی ترقیوں پہ پہنچ جاتے ہیں لیکن دین کے اعتبار سے وہ بالکل ایسے ہوتے ہیں کہ انہوں نے سنی انسنی کر دی. اللہ تعالیٰ نے ان آیتوں میں انسانوں کا جانوروں سے تقابل کیا ہے کہ وہ لوگ جو اللہ کے راستے میں نکل کے اللہ کی بات کو سنتے ہیں وہ اس نیت سے سنتے ہیں کہ انہوں نے اس بات کو قبول کرنا ہے، وہ تو ہیں انسان. اور وہ لوگ جو سننے کے باوجود سیکھنے کی اور سمجھنے کی صلاحیت نہیں رکھتے، اصل میں پھر ان کا ایسا ہی ہے سننا کہ جیسے کسی جانور نے سنا. کہ دین کی بات کو سننا، اس کے سامنے جب حق آئے اور اس کو انسان صرف اس نیت سے سنے کہ ٹھیک ہے دیکھتے ہیں کیا ہوتا ہے، ماننا تھوڑی ہے. جو لوگ نہ ماننے کی نیت سے قرآن کو سنتا ہے اللہ کی نگاہوں میں وہ ایسے ہی ہے کہ جس نے اس کو سنا ہی نہیں. دیکھیے بات کتنی ہی سچی کیوں نہ ہو اور بات کتنی ہی خوبصورت کیوں نہ ہو، کسی بندے کے اوپر اس کا اثر تبھی ہوتا ہے جب بندہ اس کو سننا چاہے. لیکن بعض دفعہ حسد، کبر، مصلحت پسندی، ظاہر پرستی کا مزاج انسان کو سچائی کو قبول کرنے سے دور کر دیتا ہے. بعض دفعہ لوگ پورا پورا قرآن سن لیتے ہیں، پورا پورا قرآن پڑھ کے پڑھا بھی لیتے ہیں، لیکن کچھ خاص مسئلوں میں الجھے ہوتے ہیں کہ اس پہ ہم عمل نہیں کر سکتے، تو گویا کہ اس حکم کے بارے میں پھر وہ ایسے ہی ہیں کہ انہوں نے سنا انسنا کر دیا. ایسے لوگوں کا ایمان مکمل نہیں ہو سکتا، کیونکہ ایمان بظاہر ایک قول ہے لیکن حقیقت کے اعتبار سے یہ ایک انسانی فیصلہ ہے جو انسان سوچ سمجھ کے کرتا ہے. ایمان صرف زبان کی شہادت کا نام نہیں، یہ انسان کی ایک مانوی حالت کا لفظی اظہار ہے. اگر انسان حقیقت سے مان جائے تو پھر اس کو سمجھ میں آ جاتا ہے کہ میرے پورے جسم کا، میرے مال کا، میری ذات کا مالک اللہ تعالیٰ ہے، اور ایسا انسان پھر کبھی بے حس نہیں رہ سکتا. لیکن وہ لوگ جو اپنے آپ کو ظاہری کلمے کے ساتھ اتنا منسلک کرے، 125,000 بار پڑھ لے، لیکن ایمان کے تقاضے جہاں آئے تو مصلحت کا شکار ہو جائے، اور ایسے لوگ پھر کہہ سکتے ہیں کہ ان کی زبانیں تو مسلمان ہیں لیکن ان کے جسم جو ہیں وہ مسلمان نہیں، ان کے دل مسلمان نہیں. ایسے لوگوں پر پھر کلمہ پڑھنے کا کوئی خاص اثر نہیں آتا، وہ جیسے پہلے تھے ویسے ہی ہوتے ہیں. ان کی زندگی میں بس ایک تبدیلی آ سکتی ہے، اور وہ کیا ہے کہ لوگ ان کو دین والے سمجھ سکتے ہیں لیکن ان کے اندر کی دنیا میں کوئی تبدیلی نہیں آتی. ایسے ہی لوگوں کو اللہ تعالیٰ پھر منافق کہتا ہے. اللہ تعالیٰ ہم سب کو نفاق سے محفوظ رکھے. اس کے بعد ایک خوبصورت دعوت ہے، یا ایھا الذین آمنوا استجیبوا للہ وللرسول اذا دعاکم لما یحییکم. اے ایمان والو، تم اللہ اور اس کے رسول کے کہنے کو بجا لاؤ جبکہ رسول تم کو تمہاری زندگی بخش چیز کی طرف بلاتے ہوں، اور جان رکھو کہ اللہ تعالیٰ آدمی اور اس کے قلب کے درمیان آڑ بن جایا کرتا ہے، اور بلا شبہ تم سب کو اللہ ہی کے پاس جمع ہونا ہے. اور تم ایسے وبال سے بچو کہ جو کہ خاص صرف انہی لوگوں پر واقع نہیں ہوگا جو تم میں سے ان گناہوں کے مرتکب ہوئے ہیں، اور یہ جان لو کہ اللہ تعالیٰ سخت سزا دینے والا ہے. یہ تھی آیت نمبر 24 سے 25. اس کا عنوان ہے زندگی کی پکار اللہ کے راستے کی پکار ہے. یہاں ایمان والوں کو دعوت دی گئی کہ اس دعوت پہ لبیک کہو جو تمہیں زندگی دے گی. اس سے کیا مراد ہے؟ ये जिहाद की पुकार है। और जिहाद क्या होता है कि हक को दूसरों तक पहुंचाने के लिए जिद्दोजहद करना। इसकी इब्तदा जुबान और कलम के जरिए तलकीन की सूरत में शुरू होती है, लेकिन आहिस्ता आहिस्ता अगर मानने वाला ना माने और रिएक्ट करे तो नतीजा फिर हिजरत और जिहाद तक पहुंचता है। फिर यहाँ जहन में वो बात रखिएगा कि जिहाद का मकसद या जिहाद का मतलब किताल नहीं। किताल जिहाद का एक आखिरी दर्जा है, हमेशा तो उसकी जरूरत ही नहीं पड़ती। एक छोटा सा जिहाद तो हर वक्त शुरू रहता है, जब एक इंसान अपनी उस दुनिया से निकल के जो लोगों की बनाई होती है, अल्लाह की किताब से जुड़ता है, जिहाद तो उसी वक्त शुरू हो जाता है। उसके अंदर तो चोटें रोज पड़ती हैं, अंदर तो तीर रोज लगते हैं, अपने आप को कचोके लगाता है कि ये मैं कहाँ था, आज तक मैं कहाँ सोया हुआ था, मैं किस कामयाबी को कामयाबी समझता था। ये जिहाद इंसान के नफ्स के जिहाद के साथ चलते चलते फिर कुछ कुछ अंदर तब्दीलियां आने लगती हैं। जब अंदर बदलता है तो फिर बाहर भी तब्दीली लाजिम है। जो ही बाहर तब्दीली आती है तो फिर घरों के अंदर एक टसल शुरू होने लगती है। वो लोग जो अभी नफ्स की ख्वाहिश पे चलना चाहते हैं, जो अभी अंधेरों में रहना चाहते हैं, सोना चाहते हैं, जागना नहीं चाहते, फिर वो तनकीद करने लगते हैं, तुम क्या हो गई, तुम्हें क्या हुआ, आपको ये क्या हो गया, इस किस्म के जुमले सुनने पड़ते हैं। और इस तरह फिर घर के अंदर एक जिहाद की कैफियत शुरू हो जाती है, फिर एक स्ट्रगलिंग फेज में इंसान आने लगता है। जितनी शिद्दत आपके अंदर ज्यादा होगी, जितना ईमान ज्यादा होगा, उतना जल्दी अल्लाह ताला आपके घर वालों को मुआविन कर देगा। मुझे जब भी सिस्टर्स आके ये बात कहती हैं कि दीन की तरफ आए हैं, तो अब शौहर ये कहते हैं, वो कहते हैं, और ये, तो मैं उनसे पूछो कितनी देर हुई आपके इस शौहरी सफर की, कोई मुख्तलिफ कुछ कहता है, कोई साल, कोई दो, कोई चार, छः। तो मैं फौरन उससे एक चीज मेरे जहन में आती है कि जो इतनी लंबी हम घरों के अंदर टसल रखते हैं ना, उसकी वजह अल्लाह का दीन नहीं है, उसकी वजह हम है। ये हम है कि कितनी देर अपने घर की मुखालफत रखाएं। यकीन करें, आज भी हमारा ईमान और हमारी इस्तकामत और हमारी अपनी जात पे इस दीन की एप्लीकेशन तेज हो जाए, स्ट्रांग हो जाए, लोग फौरन मान जाएंगे। होता क्या है कि जब हम कुछ मानते हैं और कुछ नहीं मानते, हमारा दिल कहता है कि कुरान हम सुन रहे हैं और अमल सारे के सारा घर वाले करें, यहाँ से सुनते हैं और जाके तनकीद घर वालों को करते हैं। आपने पारा सुना, उन्होंने नहीं सुना। जो आपका दिल बदलना चाहिए वो उनका नहीं बदलेगा, जो आपकी जुबान, जो आपका घर, आपका चेहरा, आपकी सोच बदलेगी वो घर वालों की नहीं बदलेगी। बहुत बड़ी गलती करती हैं बहनें कि अपनी बातें जो यहाँ की सुनी है वो घर जाके उस बंदे को सुनाने लगती हैं जो कोई अपनी मनपसंद चीज को देख रहा होता है। ये तबलीग नहीं है, इससे तो आप घर में एक इश्तियाल की कैफियत पैदा कर लेंगी और वही बात है कि गोला बारूद बरसने लगेगा। नहीं, याद रखिए, सुनने के बाद, इस दावत को कबूल करने के बाद सबसे पहली जो फिक्र है वो आपको अपनी है। हु अनफुसकुम, अगर आप पहले मरहले पे सिर्फ अपने आप को काबू में कर लें, किसी से एक लफ्ज ना बोलें, एक जुबान से बात, किसी पे तनकीद कुछ ना करें, आप एक मुकम्मल मुसलमान बन के तो दिखाइए। क्या ये हो सकता है कि एक मुसलमान एक ऐसा मुसलमान बने जो मतलूब है, वो उनके ऊपर हर वक्त तनकीद कर करके उनको कानों के तीर ना देता रहे। आप सिर्फ एक सही मुसलमान बन के बताइए, आपके साथ रहने वाले कहेंगे इसको क्या हुआ, ये कल तक तो इतने शिकवे करती थी, अब तो इसकी जुबान पे हर वक्त अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह। कल तक तो इसके इतने तकाजे थे, आज तो इसका कोई तकाजा ही नहीं रहा। कल तक तो ये हर वक्त तनकीद करती थी, अब तो इसकी ये कैफियत नहीं रही। कल तक तो इसका खर्च इतना था कि हर महीने डांट पड़ती थी, लड़ाई होती थी, अब तो वो रही नहीं। यकीन करें, ये आपकी खामोश तबलीग आपके घर वालों को आपके दीन की तरफ लाएगी। होता क्या है कि एक बात जो हमारे दिल को ज्यादा लग जाती है और जो जरा आसान लगती है हम वो तो मान लेते हैं, और 10 चीजें अभी छोड़ते नहीं है, हम दोनों जगहों पे पाए जाते हैं, इधर भी और उधर भी। फिर नतीजा क्या होता है कि जब घर वालों की हम किसी मनपसंद चीज को रोकते हैं, तोड़ते हैं, तो वो कहते हैं अच्छा जी ये तो दीन हो गया, वो क्या है। अक्सर लोग कहते हैं मुझे ताना मिलता है, लो तुम लोग पढ़ने जाती और तुम्हारे अमल तो ठीक नहीं हुए। तो मैंने कहा ठीक कहते हैं, आप क्यों उनको मना करती हैं, आप अपना काम कीजिए। तो लिहाजा इस तरह फिर घरों के अंदर जब माहौल बनता है, एक दफा देखिए, दीन किसी जाहरी लुबादे का नाम नहीं है। दीन कोई ऐसी चीज नहीं है कि आप किसी को थाली में रख के पेश कर दें कि जी अब हमने इसको कबूल किया। ये दिल के रास्ते आता है, पहले अंदर को बदलिए, अंदर बदलेगा तो जुबान बदलेगी, जुबान बदलेगा तो दिमाग सोचे बदलेंगी, दिल बदलेगा और होते होते आपका जाहिर बदलेगा। हमारा सारा जिस्म जो हमारे दिल का गुलाम है, हमारा दिल जो उसको करवाता है वही करता है। जब आप इस तरह के बेजर हो, ऐसे लगे कि आप घर में है ही नहीं, आपके शौहर को लगे कि ये मेरे लिए सुकून का बायस बन गई है, बच्चों को लगे कि ये हमारे लिए कितनी पुरशफकत माँ है कि इसको अपने फालतू वक्त में और कोई काम नहीं सिवाय हमारे सर को अपनी गोद में रख के सहलाना। आप बन के देखिए ऐसी माँ, आप ऐसी केयरिंग बीवी बन के देखिए कि शौहर को अपनी माँ याद आ जाए कि इतनी केयर, इतनी खिदमत तो मेरी माँ नहीं करती थी जितनी मेरी बीवी करती है। आप करके देखिए, जुबान से नहीं बोलना पड़ेगा। कई मन वास जो होता है उसको हल्का कर देते हैं अमल के चंद ग्राम, हमारे अमल बदल जाएं। आज हम खामोश तबलीग करने लग जाएं, हमें इतने गले ना फाड़ने पड़े, हमें इतना चीखना ना पड़े, हमें मिम्बरों पे जाके इतना एक्सप्लॉयटेशन ना करना पड़े। फिर इसके बाद आहिस्ता आहिस्ता मुआशरा, दोस्त, साथी, इस तरह होते होते ये पुकार फिर बढ़ती जाती है। پھر دوستوں میں انقلاب آتا ہے. آج ایک شخص جو دین پہ آتا ہے میں فوراً سوچتی ہوں کہ انشاءاللہ ایک سال کے اندر اندر یہ پورا گھرانہ دین پہ آنے والا ہے. پھر ایک سال نہیں اس کے اوپر کچھ اور مہینے لگا لیں تو دیکھیے گا جو ان کے کلوز فیملی ممبر ہے, جو ان کی بہنیں, جو بھائی, ان کے گھروں میں دیکھیے گا دین جائے گا. پھر اس کے بعد ان کے سسرالوں میں, اور 2-3 سال کا سفر ہوتا ہے. وہ لوگ جو آج آپ کے دین پہ مذاق اڑاتے ہیں, جو تانوں کے تیر برساتے ہیں, وہ کل آپ کا ساتھ دینے والے بنتے ہیں. اور یہ بات ایک نہیں بیسیوں بیسیوں دفعہ دیکھی گئی. اللہ کا یہی بات ہے. اصل بات ہے کہ یا ایھا الذین آمنوا استجیبوا للہ وللرسول, تم تو قبول کرو, تم تو اس دعا کو قبول کرو. اور اس میں دیکھیے زندگی بخش پکار ہے. کیا آپ کو نہیں لگتا کہ دین پہ آنے کے بعد ہی تو اصل زندگی ہے؟ دین کے بغیر جو جیتا ہے وہ تو مرد ہے. زندگی بے بندگی شرمندگی. آج وہ لوگ جو آپ کو بہت خوش لگتے ہیں, اگر دین کے بغیر وہ کوئی نعمت لیتے ہیں تو وہ خوش نہیں ہے. بظاہر لوگ تو ان کو دیکھ کے رش کریں گے, لیکن آپ ان کے قریب جا کے دیکھیں مزریبل لائف گزار رہے ہیں. وہ اتنے فیمس ہیں, وہ اتنے فیمڈ ہیں کہ لوگ ان سے ہاتھ ملانے کو ترستے ہیں, لیکن وہ جو ہیں وہ راتوں کو سسکیاں بھر کے سوتے ہیں. وہ کہتے ہیں ہمیں چین نہیں, ہمیں سکون نہیں. کیوں؟ کہ وہ زندگی بخش پکار سے دور ہے. سب سے پیاری زندگی بخشنے والی ریمیڈی اور دعا اللہ کا کلام ہے. وہ طرز زندگی جو اللہ نے دیا, مرد مرد بنے, عورت عورت بنے, ماں ماں بنے, باپ باپ بنے, ہر رشتے کو اس کی جگہ پہ لائیے. جو انتظام عورت کے ہیں وہ عورت کرے, جو مرد کے ہیں وہ مرد کرے. بچہ بچہ بنے, وہ ماں باپ نہ بننے لگ جائے, اور ماں باپ جو ہیں وہ بچے کے ہاتھوں اس طرح غلام نہ بن جائیں کہ وہ ان کو اشاروں پہ نہ چاہیں. ہر چیز جگہ پہ آئے گی, آپ محسوس کریں گے کہ یہ زندگی ہے. آپ دیکھیے جو بناتا ہے نا کسی چیز کو, اس کے استعمال کا طریقہ بھی بتاتا ہے. بس اگر آپ جوتا خریدتے ہیں تو کمپنی آپ کو بتاتی ہے کہ یہ رائٹ فٹ ہے, یہ لیفٹ فٹ ہے. آپ سیدھے میں سیدھا پاؤں ڈالے, الٹے میں الٹا ڈالے, آپ کمفرٹیبل چلیں گے. کوئی ایسا کرے کہ سیدھے پاؤں میں الٹا جوتا اور الٹے میں سیدھا جوتا پہننا چاہے, کیا ہوگا؟ 2-4 قدم نہیں چلے گا, گر پڑے گا. کمپنی کو جا کے کہ یہ تم نے جوتا بنایا, یہ کوئی جوتا پہن دی میں گر گیا, تو گا جی کیسے پہننا تھا. اور آپ ذرا اس کو پہننے کا طریقہ بتائیں تو وہ کیا کہے گا کہ جوتے کا قصور نہیں, آپ نے غلط پہنا. آپ کپڑا سلواتے ہیں, ایک قمیض کا اگلا حصہ ہے, ایک پچھلا حصہ ہے. ٹیلر ماسٹر کہتا ہے یہ آگے کا حصہ ہے, یہ پیچھے کا حصہ ہے. آپ قمیض کو الٹی سائڈ سے پہن لے, آپ کا سانس رکنے لگے گا. بنانے والے کا قصور نہیں. آج ہم یہ جو اسلام کو بدنام کرتے ہیں نا, کہ اسلام کے اوپر عمل کرنے سے یہ ہوتا ہے, اصل بات یہ کہ ہم الٹے جوتے پہنتے ہیں, ہم الٹے کپڑے پہننا چاہتے ہیں. آج بھی اسلام کو اس کی اصل جگہ پہ رکھ کے دیکھیے, بالکل بغیر کسی ایگزیجریشن کے, بغیر کسی ایکسٹریمزم کے, اور بالکل اس کی اصل جگہ پہ رکھے, آپ کو لگے گا کہ انسانیت زندہ ہو گئی. آج انسانیت پکار پکار کے کہہ رہی ہے کہ اللہ کے وہ بندے سامنے آئے جو ہمیں بھی یہ زندگی بخش دوا دے. یہ ایک قسم کا وائٹامنس ہے. اللہ کے دین کی شریعت جو ہے نا, یہ لائف سیور ہے. لیکن بات یہ ہے کہ جن کو اللہ نے دی ہے ان کو خود بھی تو اس بات کا یقین ہو, اور جس کے ساتھ یہ ہو جاتا ہے اللہ اس کو راستے دکھاتا ہے. لیکن یاد رکھیے جو لوگ اس کو قبول نہیں کرتے, پھر اللہ کہتا ہے کہ میں ان کو قبول کرنے ہی نہیں دیتا. ان اللہ یحول بین المرء وقلبی, اللہ بندے کے دل کے بیچ میں حائل ہو جاتا ہے. تم نے انکار کر دیا, اب میں تمہیں آنے ہی نہیں دوں گا. ایک دفعہ بندہ جب اس شریعت کا انکار کرتا ہے یا خدا فراموش زندگی گزارنے لگتا ہے, وہ پوری خواہش رکھنے کے باوجود اس پکار کی طرف آتا ہی نہیں, وہ آ ہی نہیں سکتا. آپ آزما کے دیکھ لیجئے کتنے لوگ ہیں جو آپ کو اکیلے میں بیٹھ کے دین کی باتیں کرتے دکھیں گے. بڑا دل کرتا ہے قرآن سیکھے, بڑا مزہ آتا ہے جب وہاں بیٹھتے ہیں, ایسے لگتا ہے ویسے لگتا ہے, لیکن جو ہی آپ کہتے ہیں کہ آئیے, پھر آپ کیوں نہیں آ رہے, آج یہ مسئلہ آج وہ مسئلہ. نتیجہ کیا ہے کہ وہ سب کچھ کرنے کی خواہش رکھنے کے باوجود نہیں آ پاتے. کیوں؟ کہ شیطان ان کو اپنے ہاتھوں سے نکلنے نہیں دے گا. شیطان کو سب سے برا وہ بندہ لگتا ہے جو اللہ کے کلام سے جڑتا ہے, کیونکہ اللہ کا کلام وہ پکار ہے جو لوگوں کو زندگی دیتی ہے. یہ وہ چیز ہے جو شیطان کے پلانز کو خراب کرنے والی ہے. اس کو کبھی افسوس نہیں ہوتا لوگ یہ باتیں کریں, اس کو کوئی افسوس نہیں لوگ ساری رات کھڑے ہو کے قیام و لیل کرتے رہیں. ہی ڈونٹ مائنڈ, لوگ جا کے ہر سال حرم کے اندر طواف کریں, عمرے کریں, اس کو زیادہ فکر نہیں. اسی لیے دیکھیں لاکھ ہو جاتے ہیں, ان کو کبھی منع نہیں کرے گا. قرآن پڑھنے کی طرف آئیں گے تو 10 قسم کی رکاوٹ کھڑی کرے گا. کیوں؟ اس کو پتا ہے کہ یہاں سے تبدیلی ہوگی. یہ ہے اللہ کے طرف جڑنے والی چیز. عبادت کرنے والوں پہ اس کو اتنا غم نہیں ہے جتنا علم حاصل کرنے والے اور علم دینے والے برے لگتے ہیں. اس کے سب سے بڑے دشمن جو ہے نا وہ داعی دین ہے. اسی لیے وہ ایسے لوگوں کے خلاف لوگوں کو کرتا ہے, اسی لیے وہ ایسے لوگوں اور ایسی جگہوں میں جھگڑے کرواتا ہے کہ لوگ ان چیزوں سے فائدہ نہ حاصل کر سکے اور اپنی موت آپ مر جائیں. اللہ تعالیٰ ہمیں شیطان کے ان سارے ٹرکس کو سمجھنے کی توفیق عطا فرمائے, اور ہم اس پکار کو اپنی زندگی میں لا کے دیکھیں, پھر ہم اسلام کی بہاریں دیکھیں کہ اسلام کے بعد والی زندگی کیسی زندگی ہوتی ہے. واذكروا إذ أنتم قليل مستضعفون في الأرض تخافون أن يتخطفكم الناس. اور اس حالت کو یاد کرو جبکہ تم زمین میں قلیل تھے، کمزور شمار کیے جاتے تھے، اس اندیشے میں رہتے تھے کہ تم کو لوگ نوٹ کھسوٹ نہ لیں، سو اللہ نے تم کو رہنے کی جگہ دی اور تم کو اپنی نصرت سے قوت دی اور تم کو نفیس نفیس چیزیں عطا کی تاکہ تم شکر کرو. اے ایمان والو، تم اللہ اور اس کے رسول کے حقوق میں جانتے ہوئے خیانت مت کرو اور اپنی قابل حفاظت چیزوں میں خیانت مت کرو، اور تم اس بات کو جان رکھو کہ تمہارے اموال اور تمہاری اولاد ایک امتحان کی چیز ہے، اور اس بات کو بھی جان رکھو کہ اللہ کے پاس بہت بھاری اجر ہے. یہ تھی آیت نمبر 26 سے 28. اس کا عنوان ہے اللہ کی نعمت کو اللہ سے رکنے والی چیز نہ بناؤ. دو نعمتوں کا تذکرہ ہے نعتوں میں، مال اور اولاد، اور انسان کا مال اور اس کی اولاد اللہ کے دیے ہوئے تحفے ہیں، اللہ کی دی ہوئی امانتیں ہیں. اور کسی کی امانت کا سب سے بہترین مصرف کیا ہوتا ہے؟ کہ جب دینے والا اس کو مانگے تو اس کو خوشی خوشی اس کے حوالے کر دیا جائے. دنیا میں کوئی آپ کے پاس کوئی امانت رکھوائے اور جب لینے آئے تو آپ خوشی سے دیتے ہیں کہ شکر ہے میری ذمہ داری پوری ہوئی، کیونکہ ہر وقت امانت کے زائل ہونے کا ڈر رہتا ہے. آپ اپنی چیزیں لیں، آپ کو کیئر بھی نہیں ہوتی، ٹوٹیں، خراب ہوں، جو بھی ہے، سو کے کسی کی آپ چھوٹی سی بھی چیز لے لیں، آپ کی جان پہ بن جاتی ہے کیونکہ یہ کسی کی چیز ہے. یہی سوچ اللہ تعالیٰ یہاں مال اور اولاد کے لیے دیتا ہے کہ دیکھو یہ مال اور اولاد میں نے تمہیں ایک امانت کے طور پہ دیے تھے. حق یہ تھا کہ جب اللہ کہے کہ میرے دین کے لیے اٹھو، اس میں اپنی قوتیں لگا دو، تو انسان اپنی انہی نعمتوں کو استعمال کر کے اس راستے میں بڑھنے لگے. لیکن ہوتا کیا ہے کہ جب اللہ بندے کو اپنے دین کے لیے بلاتا ہے تو انسان اسی امانت کو اپنے لیے عذر بنا لیتا ہے، جس کو اللہ کی راہ میں خرچ کر کے انسان اللہ سے کیے ہوئے عہد اور پیمان کو پورا کر سکتا تھا، اور اس طرح وہ انسان کامیابی کے کنارے پر پہنچ کر اپنے آپ کو ناکام کر لیتا ہے. اللہ تعالیٰ یہاں ایسی اولاد اور ایسے مال کو جو اللہ کے راستے سے رکنے والی بن جائیں اس کو فتنہ اور آزمائش قرار دیتا ہے. اللہ نے یہ کرنسی دی تھی ہم کو جنت کے اندر داخل ہونے کی، لیکن جب اس کرنسی کو مس یوز کر کے ہم بہانہ کر لیں کہ یہی چیزیں ہمیں اللہ کے راستے سے روکنے والی ہیں، تو یہاں تو اللہ نے دے دیا، وہاں ضروری نہیں کہ ہم کو ملے. لہٰذا ہمارے لیے اس حصے سے عمل کی بات یہی ہے کہ اگر اللہ تعالیٰ نے ہمیں ایسی نعمتیں دی ہیں تو اس کو پھر ہم نے اللہ کے راستے کے معاون اور مددگار بنانا ہے، اور ایسا نہ ہو کہ ان چیزوں کا نام لے کے ہم اللہ کے دین سے ہٹنے لگے. یا ایھا الذین آمنوا اتقوا اللہ یجعل لکم فرقانا ویکفر عنکم سیئاتکم ویغفر لکم واللہ ذو الفضل العظیم. اے ایمان والو، اگر تم اللہ سے ڈرتے رہو گے تو اللہ تعالیٰ تم کو ایک فیصلے کی چیز دے گا، اور تم سے تمہارے گناہ دور کر دے گا، اور تم کو بخش دے گا، اور اللہ تعالیٰ بڑے فضل والا ہے. اور اس واقعے کا ذکر بھی کیجئے جبکہ کافر لوگ آپ کی نسبت تدبیر سوچ رہے تھے کہ آپ کو قید کریں یا آپ کو قتل کر ڈالیں یا آپ کو خارج از وطن کر دیں، اور وہ تو اپنی تدبیریں کر رہے تھے اور اللہ اپنی تدبیر کر رہا تھا، اور اللہ تعالیٰ سب سے زیادہ مستحکم تدبیر والا ہے. یہ تھی آیت نمبر 29 سے 30. اس کا عنوان لکھیے فلاح پا چکا وہ جس کا دل حق بات کا محافظ بنا دیا گیا. یہ ایک روایت کا خلاصہ تھا. نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ جس کا دل حق بات کی حفاظت کرنے والا ہو گیا وہ کامیاب ہو گیا. کیا مطلب ہے اس کا؟ اس کا مطلب یہ ہے کہ اللہ تعالیٰ نے ہر انسان کے دل میں حق اور باطل کی تمیز کی صلاحیت مختلف رکھی ہوتی ہے. وہ شخص جو خواہشوں کا غلام ہوتا ہے نا، اس کو حق اور باطل کا فرق پتہ نہیں چلتا. وہ پھر اکثر اوقات اسی چیز میں پریشان ہوتا ہے، یہ حرام ہے کہ حلال، جائز ہے کہ ناجائز، یہ ٹھیک ہے کہ نہیں. اچھا ذرا میں کسی کو ڈھونڈتی ہوں، کوئی مولوی صاحب ملے، فوراً مسئلہ پوچھنے لگے. کوئی کہیں سوال کا موقع ہے تو وہ فوراً سوال کرنے والا بن جاتا ہے. ایسا شخص لوگوں کے ہاتھوں میں کٹ پتلی بن جاتا ہے. ہر شخص اپنے علم اور اپنی سوچ کے مطابق اس کو اس کے سوال کا جواب دیتا ہے. نتیجہ کیا ہوتا ہے کہ وہ ساری زندگی تضادات کا شکار ہوتا ہے. کوئی کہتا ہے جائز ہے تو وہ اس کام کو کرنا شروع کر دیتا ہے، کوئی کہتا ہے ناجائز ہے تو اس کو چھوڑنا شروع کرتا ہے، اور پچھلے کیے پہ ریگریٹ فیل کرتا ہے، اور اسی سے پھر انسان کے اندر اضطراب آتا ہے، اور یہ اضطراب اس حد تک بڑھ جاتا ہے کہ بعض دفعہ پھر انسان کہتے ہیں جی جو من چاہے وہ کر لو، ان مولویوں کو چھوڑو. کوئی کچھ کہتا ہے، کوئی کچھ کہتا ہے. یقین کریں یہ مزریبل کیفیت ہوتی ہے، گو مگو کی کیفیت ہے. اللہ تعالیٰ نے اس کیفیت سے نکلنے کا ایک طریقہ بتا دیا، اور وہ کیا ہے کہ تم اللہ کا ڈر پیدا کر لو. جتنا تقویٰ تمہارے اندر آئے گا اللہ تمہیں اتنا فرقان دے گا. اور فرقان کیا ہے؟ حق اور باطل کے درمیان فرق کرنے کی صلاحیت. जो अल्लाह से डरेगा उसको खुद ही पता चलेगा अल्लाह को क्या नहीं पसंद, और उसको पता चल जाएगा कि अल्लाह ताला को क्या पसंद है। जितना इंसान के अंदर अल्लाह का खौफ ज्यादा होता है उतना ही उसको अपने सवालों का जवाब खुद ही मिलने लगता है, और इस तफ्ते कलबक वाली कैफियत बनने लगती है। अल्लाह के नबी से जब कोई सवाल करता, और सवाल बड़ा आम फहम होता, तो आप कहा करते थे अपने दिल से पूछो चाहे लोग तुझे फतवा दें। और ऐसी कैफियत जो है वो इंसान के अंदर कब आती है, जब वो तकवा की जिंदगी बसर करता है। इसी को फिर आप मार्फत बिल बसीरत भी कहेंगे। किसी के अंदर मार्फत की रोशनी कब आती है, जब वो अल्लाह से डरता है। रासुल हिकमती मखाफतुल्लाह, अल्लाह ताला का खौफ जो है वो हिकमत को पैदा करने वाली चीज है। तो लिहाजा अगर हम चाहते हैं कि अल्लाह ताला हमें बुराई और भलाई में फर्क करने वाला बना दे, और हम लोगों के मुख्ताज होने की बजाय खुद ही अल्लाह ताला से रहनुमाई लेके अपने कामों को करने वाले बन जाएं, तो उसका तरीका क्या है कि अल्लाह का डर पैदा किया जाए। और अल्लाह का डर कब पैदा होता है, कैसे पैदा होता है? ज़ालिकल किताबु ला रैब फी हुदल मुत्तकीन, ये किताब जब शक से पाक दिल के साथ सुनी और सुनाई जाती है तो इसके नतीजे में अल्लाह का खौफ जो है वो पैदा होता है, और अल्लाह के खौफ से इंसान के अंदर हक बातिल की तमीज आने लगती है। और फिर एक ऐसा वक्त भी आता है कि लोग दुश्मनों की चालों को खुद ब खुद समझने लगता है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की जान लेने के इरादे दारुल नदवा में हो रहे थे, लेकिन अल्लाह ने आपको जो फुरकान अता किया था और वही की रहनुमाई में आपको पता चल गया कि ये आज मेरी जान लेने के हदर पे, और अल्लाह ताला ने अपने नबी को हुक्म दिया और आप मक्का छोड़कर मदीना की तरफ आ गए। यही है वो आयतें कि जिस मौके पे फिर आपने अबू बकर सिद्दीक को साथ लिया और मक्का से मदीना की तरफ चला है। आज दुनिया में लोग हमारे साथ कितनी कोशिशें करते होंगे, या कभी आप लोगों को परेशान होता देखें कि पता नहीं मुझे तो हमेशा धोखा ही होता है, पता नहीं मैं लोगों को समझ नहीं पाती। दुनियावी मैदान में एम्प्लॉय रखेंगे वो धोखा दे के चला जाएगा, किसी पर ट्रस्ट करेंगे वो आपका माल लेके चला जाएगा। ये सब चीजें फुरकान के ना होने की दलील है। अल्लाह के नबी ने फरमाया कि मोमिन की फरासत से डरो, क्योंकि उसके साथ अल्लाह की बुरहान होती है, वो अल्लाह की बुरहान से देखता है। आज हम दीनदार को जाहिल समझते हैं, ये मौलवी इनको क्या पता, ये तो बस आम से लोग हैं। हालांकि जो सच्चा दीनदार होगा उसकी निगाह इतनी दूर तक जाएगी जहां आम इंसान सोच भी नहीं सकता। इसीलिए एक सच्चा दाई दीन उस वक्त को नहीं, उससे अगले 5-10 साल को सोच रहा होता है कि आज लोग जिस तरफ जा रहे हैं इसका नतीजा अगले आने वाले सालों में क्या होगा। तो अल्लाह ताला से बड़े प्यार और मोहब्बत से दुआ कीजिए कि अल्लाह हमें ये फुरकान दे और हमें दुनिया में हक और बातिल की तमीज पैदा करने वाला बना दे, ताकि फिर हमारे अंदर भी एक ऐसी रोशनी आ जाए कि जिसकी रहनुमाई में हम लोगों को और चीजों को देख सकें। वइज़ा तुतला अलैहिम आयातुना, और जब उसके सामने हमारी आयतें पढ़ी जाती हैं तो वो कहते हैं कि हमने सुन लिया, अगर हम चाहें तो इसके बराबर हम भी कह दें, ये तो कुछ नहीं सिर्फ बेसनत बातें हैं जो पहलों से मनकूल चली आ रही हैं। और जब कई इन लोगों ने कहा कि अल्लाह अगर ये कुरान आपकी तरफ से वाकई है तो हम पर आसमान से पत्थर बरसा या हम पर कोई दर्दनाक अजाब वाक़े कर दे, और अल्लाह ताला ऐसा न करेगा कि इनमें आपके होते हुए इनको अजाब दे, और अल्लाह इनको अजाब ना देगा इस हालत में कि वो इस्तिग़फ़ार भी करते हों, और इनमें क्या बात है कि अल्लाह इनको सजा ना दे। हालांकि ये लोग मस्जिद हराम से रोकते हैं जबकि वो लोग इसके मुतवल्ली नहीं, इसके मुतवल्ली तो सिवाय मुत्तकियों के और लोग नहीं, लेकिन इनमें से अक्सर लोग इल्म नहीं रखते। वमा काना सलातुहुम इंदल बैत इल्ला मुकाम व तस्दिया, और इनकी नमाज काबा के पास सिर्फ ये थी सीटियां बजाना और तालियां बजाना, सो अपने कुफर के सबब इस अजाब का मजा चखो। ये थी आयत नंबर 31 से 35, 31 से 35। इनका उनवान है बिगाड़ के दौर में दीन की सूरत मसख हो जाती है। यहाँ सीटियों और तालियों का तذکرہ हुआ। मक्का वाले जो हजरत इब्राहिम और इस्माइल के दीन पे होने का दावा करते थे, लेकिन उन्होंने इबादत के रंग में दीन के अंदर सीटियों और तालियों को बजा लिया था। नतीजा क्या हुआ कि वो लोग दीन का एक खुद साख्ता तरीका तो सामने रखते, लेकिन मुतमईन तरीके से पुरसकून अंदाज से दीन की बात सुनना या सुनाना उनकी एक आदत न रही, और इस काम को वो अपने लिए एक इबादत समझते थे। ये तो कल मक्का वालों की बात थी। अफसोस की बात है कि आज मुसलमानों में से अक्सरियत भी दीन का वर्जन सामने आता है वो कौन सा होता है कि जिसमें सीटियां और तालियां होती हैं। मुझे नाम लेने की जरूरत नहीं, आप बहुत अच्छी तरह जानते होंगे कि आज वो लोग भी कि जो लोग कुरान पाक तो शायद इतने शौक और जौक से ना ही सुने, लेकिन वो बास दफा ऐसी महफिलें बर्पा करते हैं कि जिसके अंदर ऐसी तमाम चीजें होती हैं। हम सब अपने आप को चेक करें, हमें क्या सुन के ज्यादा मजा आता है। मैं सोचती हूँ कि दीन के नाम पे भी हमें गाने वाली धुनें क्यों अच्छी लगती हैं। हम नाते भी सुनते सुनाते हैं तो वो गाने वाला स्टाइल क्यों होता है, हम दुआ भी कोई सुनते हैं वो गाने के स्टाइल में क्यों सुनते हैं, इसलिए कि मिजाज बदल गया। और सीटी और ताली बजाना तो एक इतना बड़ा सिंबल है कि अल्लाह ताला ने कुरान पाक में इस चीज को पेश कर दिया। तो ऐसे जो रंग रौनक वाले दिन होते हैं ना, इसको बहुत लोग पसंद करते हैं। ये भी एक मजबूरी होती है कि ऐसी चीज, चलो दीन के नाम पे सुन रहे हैं, चाहे आपको अपने कपड़ों की होश ना रहे, अगर आप खातून हैं तो आपके कपड़े जो हैं वो आपके जिस्म से हट जाएं, लेकिन आपको एक वजद में पाके और एक जोश में देखकर समझते हैं कि आप अल्लाह के बहुत करीब हो गए। अल्लाह के नबी ने ऐसा कोई दीन लोगों को नहीं दिया। असल बात यह है कि जब लोग संजीदा दीन नहीं ले पाते और उस दीन के तकाजे पूरे नहीं कर सकते, बड़ा मुश्किल लगता है अल्लाह की महफिल में खामोश रहना। अल्लाह के कलाम की महफिल में खामोश रहना, ये वो सुन्नत है जो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के दौर से चलती आई। पिन ड्रॉप साइलेंस होता था। सहाबाए कराम वो इस तरह बैठे होते थे कि बाज दफा परिंदे जो थे उनके सरों पे बैठ जाते, ये समझ के कि ये स्टैचूज है, हिलते भी नहीं थे अपनी जगह से। और लोग इस तरह उस माहौल के सहर में मुब्तला होते थे कि एक मौके पे आपने दज्जाल की बात की तो सहाबे किराम कहते हैं कि हम उस मंजर में इतना महव हुए कि हमें ऐसे लगने लगा कि जैसे अभी झाड़ियां हटेंगे और उसके अंदर से दज्जाल बाहर आएगा। जब आज दीन के अंदर भी इतनी डिस्ट्रेक्शन होगी तो आप बताइए कि वो दिल कैसे जुड़ेंगे। ये सारी खामोशी क्यों चाहिए होती है कि ये कलाम दिल पे नाजिल हुआ था। और आज भी इसका असर कभी आता है जब दिल पे उतरता है, और जब हमारे बीच में मादी डिस्ट्रेक्शन आ जाती हैं तो फिर हमारे दिल जो है इस असर को कबूल नहीं करते। आज ऐसी खामोश महफिलें लोगों को पसंद नहीं आती, इसलिए मस्जिदों में जाके देखें तो बातें, मैं सोचती हूँ जब खवातीन मस्जिद के प्रेइंग रूम में बातें करती हैं तो मुझे तो लगता है कि अल्लाह ताला इनको हिदायत दे दे, इससे बड़ी तो जो हालत कोई और होगी नहीं। और बाज दफा मस्जिद के जो रूम्स होते हैं उसको बाज बच्चों को एक प्ले ग्राउंड के तौर पर इस्तेमाल किया जाता है, कभी खाना पीना चल रहा है, हंसी मजाक। देखिए आपके ईमान का तकाजा है कि जो ही आप प्रेइंग रूम के अंदर एक कदम रखें उसके बाद आप इतने कॉन्शियस हो जाएं जैसे आप किसी MNA के ड्राइंग रूम में गए। हम किसी बड़े के घर में जाते हैं ना तो हम इतने नपे तुले कदम उठाते हैं, पाँव भी इस तरह रखते हैं कि कहीं उनको हमारा गैर महजब होना ना दिखे, लेकिन जब हम अल्लाह के घरों में जाते हैं तो हम इतना रफ एटीट्यूड क्यों शो करते हैं। फिर हम वहाँ के कारपेट्स पे खाना फेंके, वहां से इतनी बदबू आए कि आपके लिए नमाज पढ़ना मुश्किल हो, वहाँ के कारपेट में इतनी खाने की स्मेल हो कि आप सजदा ना कर सकें। ये दीन नहीं है, ये दीन यकसुई का दीन है। हमारा दीन बड़ा डिसेंट दीन है, ये खूबसूरत दीन है, हमने इसको बिगाड़ दिया। और अल्लाह ताला हमें इस बिगाड़ में हिस्सा डालने वालों में ना कर दे, बल्कि एक ऐसा तरीका बनाने वाला बना दे कि लोग वाकई इस दीन की वही कदर कर सकें जो इसकी कदर का हक था। इन्नल्लज़ीन कफरू युन्फिकून अमवालहुम लियसुद्दू अन सबीलिल्लाह, जिन लोगों ने इनकार किया वो अपने माल को इसलिए खर्च करते हैं कि वो अल्लाह की राह से रोकें, सो ये लोग तो अपने मालों को खर्च करते ही रहेंगे, फिर वो माल इनके हक में बायस हसरत हो जाएंगे, फिर वो मगलूब हो जाएंगे और काफिर लोगों को दोजख की तरफ जमा किया जाएगा ताकि अल्लाह ताला नापाक को पाक से अलग कर दे और नापाकों को एक दूसरे से मिला दे, बस इन सबको इकट्ठा ढेर कर दे, फिर इन सबको जहन्नुम में डाल दे, ऐसे लोग पूरे खसारे में है। ये है आयत नंबर 36 से 37। इसका उनवान है कचरे को आग लगा दो। दुनिया में हम देखते हैं कि वो चीजें जो हमारे इस्तेमाल की नहीं होती या इस्तेमाल के काबिल नहीं रहती या खराब हो जाती हैं, बिल आखिर फिर हम उनको डस्टबिन में फेंक के किसी ऐसी जगह के हवाले कर देते हैं कि जो बाद में फिर उसको आग ही लगाते हैं। बड़े बड़े गार्बेज डिस्पोजल्स को देख लीजिए कि वो हमारा सारा ट्रैश जमा करते हैं और उसके बाद जाके उसको गार्बेज कर देते हैं। अगर कोई चीज़ें रिसाइकल होने की होती होंगी तो उनको रिसाइकल किया जाता होगा, लेकिन अक्सर चीज़ें गार्बेज ही होती हैं। यही असूल अल्लाह ताला का इंसानों के मामले में। इंसान दो किस्म के होते हैं, एक पाक रूहें और एक नापाक रूहें। कुछ रूहों की गजा वो चीज़ें होती हैं जो अल्लाह को पसंद हैं और कुछ रूहों को उन चीज़ों में लज्जत मिलती है जो उनके नफ्स के तकाजों को पसंद करें और शैतान की मरगूब चीज़ें। आम हालात में क्या होता है कि ये दोनों किस्म के लोग आपस में मिले जुले रहते हैं, इनमें कोई खास फर्क नहीं पैदा होता। हर मुआशरे में दोनों तरह के लोग आपको दोनों टेस्ट रखने वाले मिलते हैं। बस दफ़े एक ही घर में दोनों टेस्ट जमा हो जाते हैं, लेकिन अल्लाह ताला को ये मतलूब है कि ये फर्क वाजे हो के आए, ये दुनिया में भी वाजे हो और आखिरत में तो होगा ही, लिहाजा अल्लाह ताला फिर हक और बातिल की कश्मकश पैदा कर देता है ताकि हर बंदा अपने ईमान के मुताबिक मुख्तलिफ जगह पे चला जाए। इस कश्मकश के दौरान फिर खुल के सामने आता है कि किसका क्या टेस्ट था। हक सामने आता है, कुछ मान लेते हैं, कुछ इनकार करने लगते हैं, और जो वाकई सही मानों में अच्छे टेस्ट वाले लोग होते हैं वो फौरन मान लेते हैं, और कुछ लोग जो होते हैं फिर वो उसको इस तरीके से छुटला देते हैं कि अपने साथ दूसरों को भी उसके बारे में मशकूक करते हैं। دنیا میں یہ جنگوں کا لگنا اور دنیا میں تبلیغ اور دعوت کی کوششوں کا عام ہونا، اصل میں اس کے پیچھے بڑا محرک یہی ہوتا ہے کہ اللہ تعالیٰ اس شہر کے لوگوں کو چھانٹ لے، اس علاقے کے لوگوں کو چھانٹ لے، اس ملک کے لوگوں کو چھانٹ لے کہ کس کا ٹیسٹ کیا ہے۔ آپ دیکھیے کہ دو دعوتیں عام ہیں، ایک شیطان کی دعوت ہے جو میڈیا کے نام پہ اب رات کو ایک ایڈ دیکھتے ہیں اور اگلے دن اس دعوت پہ لبئی کہنے والے اور بھاری قیمت کے ٹکٹ خرید کے وہاں پہنچنے والے کتنے ہونے لگتے ہیں۔ یہ صرف اس کا ٹکٹ نہیں خرید رہے ہوتے، وہ یہ بات ظاہر کر رہے ہوتے ہیں کہ ہمارا ٹیسٹ کیا ہے، اللہ نے دنیا میں چھانٹ دیا۔ اسی طرح ایک پکار آتی ہے کہ اللہ کا کلام ہے، اللہ کا دین ہے، یا اس کی کوئی بھی صورت ہو سکتی ہے پریکٹیکل قسم کی، چاہے تھوڑے ہی لوگ کیوں نہ اس کے اوپر اٹھنے والے ہوں، کسی شہر کے اندر کسی معاشرے میں 8, 10, 15 لوگ ہی کیوں نہ اس دعوت کو قبول کرنے والے، لوگوں کی نظروں میں ہو سکتا ہے کہ وہ بہت تھوڑے ہوں، لیکن اللہ کی نگاہوں میں یہ وہی لوگ ہیں کہ جن کو اللہ نے چننا تھا۔ دنیا میں جب یہ چھانٹ الگ ہوتی ہے تو اللہ تعالیٰ پھر ایسے لوگوں کو آخر میں کیا کرے گا؟ یہ تھوڑے سے چھنے ہوئے لوگ جو ہیں ان کو اللہ تعالیٰ دارالسلام میں جگہ دے گا اور اعلیٰ جنتوں میں بسائے گا، اور باقی لوگ اسی اصول کے تحت جو ہم اپنے ٹریش کے ساتھ کرتے ہیں ان کو ایک دوسرے کے اوپر رکھ کر جہنم میں آگ لگا دے گا۔ جیسے دنیا میں ٹریش چلتا ہے نا، اسی طرح کل آخرت میں لوگ چلیں گے، اور اللہ جہنم میں کس کو ڈالے گا؟ ٹریش کو ڈالے گا۔ آپ کہہ سکتے ہیں کہ جہنم کیا ہے؟ یہ ٹریش کو ڈسپوز کرنے والی جگہ ہے۔ ہم کہتے ہیں اللہ کو رحم نہیں آئے گا، ہائے یہ نہیں ہوگا۔ آپ کو کبھی اپنا کچرا جلاتے ہوئے رحم آیا؟ آپ کو ان خالی بوٹلوں اور وہ پرانے چھلکوں پہ رحم آیا؟ آپ تو کہتے ہیں یہ تافون ہے، یہ بدبو پیدا کر رہے ہیں، پھینکو اس کو، جلاؤ اس کو۔ آج تو ہم بہت آرام سے اپنا ڈسپوز کر دیتے ہیں نا گھروں سے باہر۔ ایک دور تھا کہ لوگ اپنا کوڑا خود ہی پھینکتے تھے، خود ہی چلاتے تھے، اور ان جگہوں سے گزرنا محال ہو جاتا ہے جہاں انسانوں کی باقیات چیزیں جو پڑی ہوں۔ اور اللہ تعالیٰ کہتے ہیں فَيَرْكُمَهُ جَمِيعًا، ایک کے اوپر دوسرا ایسے تہے لگائے گا، یہ ہے نافرمان، یہ ہے سود خور، یہ ہے مشرک، یہ ہے وہ، اور سب کو آگے کر کے پھر اللہ تعالیٰ ان کو آگ لگا دے گا۔ اللہ نہ کرے کہ ہم ایسے لوگوں میں ہوں۔ کل للذین کفروا، اور کہہ دیجئے ان لوگوں سے جنہوں نے کفر کیا، اگر یہ لوگ باز آ جائیں تو ان کے سارے گناہ جو پہلے ہو چکے ہیں سب معاف ہو جائیں گے، اور اگر وہ اپنی پرانی عادت پر رہیں گے تو کفار سابقین کے حق میں قانون نافذ ہو چکا، اور تم ان سے اس حد تک لڑو کہ ان میں فساد عقیدہ باقی نہ رہے اور دین اللہ ہی کا ہو جائے، پھر اگر یہ باز آ جائیں تو اللہ تعالیٰ ان کے اعمال کو خوب دیکھتا ہے۔ وَإِن تَوَلَّوْا فَاعْلَمُوا أَنَّ اللَّهَ مَوْلَاكُمْ نِعْمَ الْمَوْلَى وَنِعْمَ النَّصِيرُ، اور اگر وہ روگردانی کریں تو یقین رکھیں کہ اللہ تعالیٰ تمہارا کارساز ہے، اور وہ بہت اچھا کارساز ہے اور بہت اچھا مددگار ہے۔ یہ تھی آیت نمبر 38 سے 40۔ ان آیتوں کا عنوان ہے جو شخص جیسا عمل کرے گا ویسا ہی بدلہ پائے گا۔ یہ اسلام کا وہ بنیادی اصول ہے جس پہ اللہ تعالیٰ نے اس دنیا کا نظام رکھا ہے، اور اسی کی باقیات جو ہے انسان آخرت میں دیکھے گا۔ ایک ایکسیپشن ہے، اور وہ کیا کہ ایک انسان توبہ کر لے۔ جو ہی ایک انسان توبہ کرتا ہے اللہ اس کے پچھلے اعمال کو نہ صرف ختم کر دیتے ہیں بلکہ جب وہ اس عمل پہ دوام قائم کرتا ہے، استقامت رکھتا ہے، تو پچھلے گناہوں کو اللہ تعالیٰ اس کی نیکیوں میں بدل دیتا ہے۔ قیامت کے دن ایک ایسا ہی معاملہ ہوگا۔ ایک شخص جو توبہ کر کے دنیا سے گیا، اس کو تو یہ امید تھی کہ میرے سارے گناہ وائپ آؤٹ ہو گئے، لیکن جب کل میدان محشر میں جا کے اپنے نام اعمال کو دیکھے گا تو وہاں اس کو وہ سارے گناہ دکھیں گے جو اس نے کیے تھے۔ ایک دم گھبرا جائے گا، ایک چھرچھری آئے گی اس کو کہ اللہ کیا تو نے یہ نہیں کہا تھا توبہ کے بعد میں ان گناہوں کو معاف کر دوں گا۔ بس اس چھرچھری کے آنے کے بعد جب دوبارہ اپنے نام اعمال کو دیکھے گا تو وہاں اس میں سے کوئی ایک گناہ بھی نہیں ہوگا۔ یہ پہلا دکھانا اس کے اندر تشکر کا پیدا کرنا تھا کہ دیکھو اگر توبہ نہ کرتے تو یہ تھی فہرستیں۔ ایسا شخص پھر وہاں خوشی محسوس کرے گا۔ توبہ دین اسلام کی سب سے مضبوط چیز ہے، کیونکہ یہ شرک جیسے گناہ کو بھی بہا کے لے جاتی ہے۔ یہ آنکھوں کے راستے آنسو گرتے ہیں اور انسان کے گناہوں کو بہا کے اسے اتنا دور لے جاتے ہیں کہ کبھی دوبارہ ان کی طرف پلٹ کے دیکھنا بھی نہیں چاہتا۔ اللہ تعالیٰ کتنی پیاری آیت کے اوپر اس پارے کا اختتام کرتے ہیں کہ دیکھو تم اس دنیا میں آئے ہو، اللہ نے تمہیں دعوت دی، حق اور باطل کا مارکا ہر جگہ لگا ہوا ہے، تم پیچھے جو کر چکے سو کر چکے، آج واپس آ جاؤ۔ تم واپس آؤ گے میں تمہیں تانا نہیں دوں گا، میں الزام نہیں دوں گا، میں یہ نہیں کہوں گا کہ 900 چوہے کھا کے بلی حج کو آ گئی۔ اللہ کبھی تانا نہیں دیتا۔ اللہ تعالیٰ چاہتے ہیں کہ انسان پچھلے گناہوں پہ توبہ کریں اور آئندہ کے لیے ارادے کریں۔ توبہ کرنے کے بعد آئندہ کے لیے کوئی نیکی کا ارادہ نہ کرنا اصل میں اپنی توبہ کو مشکوک بنانا ہے، پھر دوبارہ اسی گناہ کی طرف پلٹ جانے کا ایک سمبل ہے۔ تو چلیے کوئی اچھی سی نیت کرتے ہیں اپنے لیے کہ اللہ ان 9 پاروں نیکیوں کی تکمیل پہ ہمیں توفیق دے کہ کوئی ایسی نیکی کی نیت کریں جو آج تک نہیں کر رہی تھی. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین.